أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين والصلاة والسلام على سيد الأنبياء والمرسلين حبيب إله العالمين أبي القاسم محمد اللهم صل على محمد وعلى آله الطيبين الطاهرين سيما بقية الله في الأرضين قال الله تعالى في كتابه الكريم بسم الله الرحمن الرحيم ونريد أن نمن على الذين استضعفوا في الأرض ونجعلهم أئمة ونجعلهم الوارثين درود بني محمد وآل محمد صلى الله عليه وسلم. پروردگار عالم نے جب بھی اپنے انبیاء کو ارسال فرمایا ہے تو چند مسائل ایسے پیش آئے ہیں جس کا قرآن کریم کے اندر مقرر ذکر ہوا ہے. قرآن کریم میں ارشاد ہوا کہ ہم جب بھی اپنے انبیاء کو بھیجتے ہیں، اپنے نمائندوں کو زمین پر بھیجتے ہیں، تو کچھ نہ کچھ لوگ ہوتے ہیں جو ان کی مخالفت کیا کرتے ہیں، اور ان کی مخالفت کے نتیجے میں انبیاء کرام علیہ السلام کو زندگی کے اندر سخت وقت گزارنا پڑتا ہے. ہزاروں انبیاء ایسے ہوں گے کہ جو شہید کر دیے گئے، نہیں معلوم کتنے انبیاء ایسے ہوں گے کہ جو دشمن کے ہاتھوں اذیت و آزار اٹھاتے تھے. معمولاً انبیاء کی تاریخ اذیتوں، پریشانیوں اور مشکلات کے اوپر مشتمل ہے، اور تقریباً قاطعیت کے ساتھ کہہ سکتے ہیں کہ ختم مرتبت کے بعد بھی وہی سنت، وہی طریقہ کار جاری رہا. نبی اکرم تشریف لائے، پیغام حق کو لوگوں کے سامنے پہنچا دیا، اور لوگوں نے اس پیغام حق کے اوپر مخالفت کا اظہار کیا. اس اعتبار سے کہ ختم مرتبت کی اپنی حیات طیبہ میں ایک حکومت تشکیل پائی، اور نبی اکرم کو وہ کامیابیاں مل گئیں کہ جو دوسرے انبیاء کو بہت کم نصیب ہو پائیں، اس اعتبار سے یہ دور اچھا دور کہلائے گا. لیکن اس کے بعد ایک عجیب منظر آتا ہے، وہ یہ کہ 250 سال تک ایک ہی خاندان ہے جو مسلسل قربانیاں دیتا رہا ہے، نبی اکرم کا خاندان، جس کے لیے نبی اکرم نے اپنی احادیث کے اندر اور پروردگار عالم نے قرآن کریم کے اندر مقرر فرمایا تھا کہ ان کی مودت، ان کی محبت تمام انسانوں کے اوپر واجب قرار پائے گی. 250 سال تک یہ خاندان مختلف طریقوں سے قربانیاں دیتا رہا. اب جب ایک طرف سے دیکھتے ہیں کہ نبی اکرم کے دین کے ماننے والے لوگ ہیں، نبی اکرم کے دین کو قبول کرنے والے لوگ ہیں، اور دوسری طرف سے دیکھتے ہیں کہ جس نبی کے ماننے والے ہیں، جس نبی کی نبوت کی گواہیوں کو دے رہے تھے، اسی نبی کی اولاد کے ساتھ وہ سلوک روا رکھتے ہیں، تو تاریخ اسلام کے اندر ایک بہت بڑا سوال پیش آ جاتا ہے، اور وہ یہ ہے کہ اصلی مسلمان کون ہے. ظاہری اسلام کی اگر گفتگو کی جائے تو یقیناً کربلا کے میدان کے اندر جو لوگ موجود ہیں، دونوں طرف سے وہی لوگ ہیں کہ جو اسلام کے دعوے دار اور اسلام پر عمل کرنے والے ہیں، بظاہر دونوں اسلام کے اوپر عمل کرنے والے ہیں. لہذا کربلا کے میدان میں جب سید الشہداء کے لاشوں کو پامال کرنے کی بھی باری آئی، تو وہ بھی نعرے تکبیر لگا کر انجام پایا. یہاں ایک بہت بڑا سوال اٹھے گا، وہ یہ کہ جب ختم مرتبت کی وفات کے صرف 50 سال کے اندر اندر یہ صورتحال بن سکتی ہے کہ مسلمان رہے، دین رہے، قرآن، مکتب، مسجد، ہر چیز اپنی جگہ کے اوپر باقی تھی، اور آل رسول پامال ہو رہے تھے، تو دین کی بقا کے اصلی عناصر کون سے ہیں؟ کس چیز کو دیکھا جائے تو ہم یہ کہیں گے دین باقی ہے. ورنہ اگر آپ آج کے ایک عام مسلمان کو تصور کریں، ہم لوگ اہل بیت اطہار علیہ السلام کے معتقد ہونے کے ناطے جب ایک ایسے معاشرے کے اندر رہ رہے ہیں جہاں پر شاید 20 سے بمشکل 25% تک لوگ اہل بیت کے ماننے والے ہیں، تو اپنے طور پر سمجھ جاتے ہیں کہ اسلام کی روح پر عمل نہیں ہو رہا. ظاہر اگر اسلام کی روح پر عمل ہو رہا ہوتا تو کم از کم اہل بیت کے ماننے والوں کی تعداد اس سے زیادہ ہوتی. لیکن جو خاندان اہل بیت کا اس طرح سے معتقد نہیں ہے جس طرح سے ہم منصب امامت کے اندر معتقد ہیں، ایک عام مسلمان جب اپنے معاشرے کے اندر زندگی گزار رہا ہوگا جس میں 75 سے 85% تک وہی لوگ ہیں جو اس کے اپنے ماننے والے ہیں، तो वो अपने तौर पर कैसे इस बात का अंदाजा लगाए कि माशरा सही चल रहा है या माशरा गलत चल रहा है। अहले तसन्नुन के अकीदे से मुर्तबित एक आम पाकिस्तानी को सोचिए, वो क्या देख रहा होगा? वो ये देख रहा होगा कि ये मुल्क इस्लामी मुल्क है, इसके अंदर माह रमजान की वजह से कुछ खास अहकाम जारी होते हैं, इसके अंदर मस्जिदें भर जाती हैं, नमाज जुम्मा अंजाम पाती हैं, ज़ाहरी तौर पर बहुत सारी चीज़ें हो रही हैं। अब वो ये कैसे समझे कि ये दीन फिर भी खोखला हो रहा है? जैसे वहाँ ये मसला है, इसी तरीके से हमारे साथ भी ये मुश्किल है जो अहले बैत के मानने वाले हैं। गरचे एक मामले में तो हम बआसानी कह सकते हैं कि रूह इस्लाम पे अमल नहीं हो रहा, अगर रूह इस्लाम पे अमल होता तो अक्सरियत खानदान अहले बैत अथार अलैहिस्सलाम के मानने वाले होती। लेकिन दूसरी तरफ से जब हम अपनी महाफिल के ऊपर गौर करते हैं, अपनी आबादियों के ऊपर गौर करते हैं, देखते हैं यहाँ पर भी रूह इस्लाम में कमी नज़र आ रही है। क्यों कमी नज़र आ रही है? बहुत सादा सी बात है, जो अहदाफ अमीरुल मोमिनीन हासिल करना चाहते थे, क्या वो अहदाफ हमारी आबादियों में हासिल हो रहे हैं? तो हम देखते हैं कि हमारी आबादियों में भी वो अहदाफ हासिल नहीं हो रहे। तब हमें एक बुनियादी मसले की तरफ जाना होगा, और वो ये कि वो रूह कौन सी रूह है जिसको अहले बैत अथार अलैहिस्सलाम जिंदा करना चाहते थे, किस किस्म के दीन देखना चाहते थे, उनकी मुखालफत करने वाले लोग कौन थे, लोगों ने क्यों सईद शहदा की मुखालफत की, क्यों खानदान अहले बैत अथार अलैहिस्सलाम की मुखालफत की। आज मैं और आप शब जरबत के उनवान से मौजूद हैं यहां। अगर अहले बैत अथार अलैहिस्सलाम के ऊपर टूटने वाली मुसीबतों को देखा जाए तो बिला शक व शुभा रसूल ग्रामी के वफात के बाद दूसरी अजीम शान मुसीबत है जो खानदान अहले बैत अथार अलैहिस्सलाम के ऊपर आई है। और ये मुसीबतों की शबें उनके मानने वालों को खुद ब खुद एक फिक्र पर मजबूर करती हैं, दुश्मन कौन थे, कौन लोग अमीरुल मोमिनीन को शहीद करके खुश हो रहे हैं, उनकी तबीयत किस किस्म की तबीयत है, उनका अंदाज क्या अंदाज है, किन मफादात के दिफा के लिए ये काम अंजाम दे रहे हैं। और मामला अमीरुल मोमिनीन की ज़ात मुकद्दस एक मिसाल के तौर पर पेश की जा रही है, वरना पूरी तारीख इस्लाम के अंदर जो अम्बिया की तारीख है उसके अंदर भी वो लोग होंगे जिन्होंने अहले बैत अथार अलैहिस्सलाम की मुखालफत की। तो बहुत बड़ा एक सवाल हमारे सामने आता रहेगा, वो ये कि हज़रत आदम से लेकर आज के दौर तक वो कौन से लोग हैं जो दीन की मुखालफत करते हैं? जब हज़रत आदम के मुकाबले में होते हैं उनकी मुखालफत करते हैं, जब हज़रत नूह के मुकाबले में होते हैं उनकी मुखालफत होती है, ख़त्मी मरतबत के मुकाबले में उनकी मुखालफत, हर दौर में कुछ लोग मौजूद हैं जो दीन के नुमाइंदों की मुखालफत कर रहे हैं। और अगर इस बात को हम अच्छी तरह समझ पाएं तो फिर हमारे सामने एक रास्ता खुलता है, हमारे और उनके अंदर कोई शबाहत नहीं होनी चाहिए। हमारी दुश्मनी हुब्बे अहले बैत अथार अलैहिस्सलाम की सूरत में उनके साथ दुश्मनी की सूरत में जाहिर होनी चाहिए। मौला अमीरुल मोमिनीन अपने दो फर्जंद को वसीयत फरमाते हैं, कहते हैं कूना लिज़्ज़ालिमि खस्मन वलिल मज़लूमि औनन, ज़ालिम के दुश्मन बन जाओ, मजलूम के मददगार बन जाओ। हमें अपने आप से एक सवाल करना होगा, हुब्बे अहले बैत अथार अलैहिस्सलाम के सदक़े में, अमीरुल मोमिनीन के मानने वाले के सदक़े में किस जालिम से हमने दुश्मनी की है, किस मजलूम की हमने मदद की है? शायद दूसरा पहलू हमारे लिए निस्बतन आसान नजर आए कि हम मजलूम की मदद करें, और मजलूम की मदद इसको कहें कि हम सदक़ात दे रहे हैं, हम फलाही कामों के अंदर शिरकत कर रहे हैं, गरचे उसके अंदर भी तादाद इतनी ज्यादा नहीं है। ऐसा नहीं है कि हम उसके अंदर अपनी जिम्मेदारियों को पूरा अदा कर पाते हों। इसी पाकिस्तान के अंदर ले लीजिए, माशरती अदम तवाज़ुन को देखिए, और उसके बाद इसी पाकिस्तान के अंदर मौजूद अहले बैत अथार अलैहिस्सलाम के फ़क्र व फाका को देखिए, आप और मैं बहुत आसानी से समझ जाएंगे कि सब अपनी जिम्मेदारियाँ अदा नहीं कर रहे। हाँ, कुछ लोग हैं जो सुजू कर रहे हैं, जहमत कर रहे हैं, जहाँ तक काम कर सकते हैं कर रहे हैं, लेकिन बहुत सारे लोग होंगे जो अभी भी गाफिल हैं। लेकिन ये एक चैप्टर है, मजलूम की मदद करना। और अजीब बात यह है कि अगर जुल्म के खात्मे में जालिम की मुखालफत और मजलूम की नुसरत को देखें तो मजलूम की नुसरत जुज़ वक्ती हल है, اصلی حل ظالم کی مخالفت ہے. آپ ظلم کو ختم کرنے کے میدان میں آئیے. امیر المومنین سے لے کر تشریف لانے والے امام صاحب العصر والزمان علیہ الصلوۃ والسلام تک. اللہم صل علی محمد و آل محمد. سب کا نعرہ ظلم کی مخالفت ہے. امیر المومنین نے عدل کے اجرا میں جو زحمتیں اٹھائیں اس کو دیکھتے ہوئے محققین کیا اٹھے, قتل فی المحراب لشدت عدلہ, کہ محراب میں شہید کر دیے گئے اپنے عدل کے شدید ہونے کی وجہ سے. عدل کے مقابلے میں ظلم ہے. ظلم کی مخالفت میں اٹھے, اتنی شدت سے اٹھے کہ اس راہ میں شہید کر دیے گئے. ان کے بعد سے لے کر آنے والی تمام نسلیں اہل بیت اطہار علیہ السلام کے ظلم کے خلاف برسر پیکار. ہمیں اپنے آپ سے ایک سوال کرنا پڑے گا, اگر ظلم معاشرے کے اندر موجود ہے اور امیر المومنین دو حکم ارشاد فرما رہے ہیں, کونا للظالم خصمن, ظالم کے دشمن بن جاؤ, وللمظلوم اونن, اور مظلوم کے مددگار بن جاؤ, تو کون سا عمل مقدم ہونا چاہیے, کون سا حل بڑا حل کہلائے گا؟ آیا مظلوم کی نصرت یہ بڑا حل کہلائے گا یا ظالم کی مخالفت یہ بڑا حل کہلائے گا؟ کون سا عمل بنیادی حل کہلائے گا؟ اب ذرا تصور کیجئے, ظالم کی مخالفت اور مظلوم کی نصرت, اور مظلوم کی نصرت بھی ظلم میں نہیں کسی اور چیز کے اندر, قطعاً حل نہیں ہے. ایک ظالم ہے جو ظلم کر رہا ہے, ایک مظلوم ہے جو اس ظلم کے اندر پسے چلے جا رہا ہے. میں ظالم کی مخالفت نہیں کر رہا, مظلوم کے اوپر جو ظلم ہو رہا ہے اس میں بھی اس کی نصرت نہیں کر رہا, اس کے ظلم ہونے کے بعد اس سے کہتا ہوں کہ اب میں تمہارا پیٹ بھرنے کو تیار ہوں. آیا یہ وہ حل ہے جو امیر المومنین نے دیا ہے؟ نہ ظالم کی مخالفت میں آئے, نہ مظلوم پر ہونے والے ظلم کے وقت اس کا ساتھ دینے کے لیے کھڑے ہوئے. جب سارا ہنگامہ ختم ہو گیا تو مظلوم سے یہ کہنے گئے کہ ہم تمہارا شکم بھرنے کو تیار ہیں. آیا یہ مظلوم کی نصرت ہے؟ آیا یہ ظلم کے خاتمے کا ایجنڈا یہ ہے؟ ہمارے خیال میں اس سے ظلم ختم نہیں ہوگا. ہاں, مظلوم کے کچھ زخموں پر ہم مرہم رکھ پائیں گے لیکن اس سے ظلم کبھی بھی ختم نہیں ہوگا. لہذا ظلم کے خاتمے میں پہلی حرکت وہی ہے جس کو مولا امیر المومنین نے اپنے کلمات میں مقدم قرار دیا, کونا للظالم خصمن. کیوں ظالم کو ظلم کی اجازت دیں کہ پھر مظلوم بنے اور پھر اس مظلوم کے خالی شکم کو بھرنے کے لیے میں جاؤں؟ کیوں ظالم کو ظلم کی اجازت دیں؟ اب اس میں ایک مشکل ہے, وہ یہ کہ اگر آپ ظالم سے نہ ٹکرائیں, مظلوم پر ہونے والے ظلم کے دوران اس کے ساتھ نہ کھڑے ہوں اور بعد میں جا کر اس کے شکم بھرنے کی بات کریں, تو آپ کو کسی مخالفت کا سامنا نہیں کرنا ہوگا, آپ محفوظ رہیں گے. لیکن اگر آپ نے ظالم کے مقابلے کی بات کی یا مظلوم کا اس وقت ساتھ دینے کی گفتگو کی جب مظلوم پر ظلم ہو رہا ہے, آپ وہ ہوں گے جس کو مقابلے کا سامنا کرنا پڑے گا, آپ وہ ہیں جس کو کچھ ضرب لگانی بھی پڑے گی اور ضرب اٹھانی بھی پڑے گی. ہمارے خیال میں یہ وہ خطرہ ہے جس کے پیش نظر ہم نہ ظالم کو للکارنے کے موڈ میں ہیں اور نہ مظلوم کا مظلومیت کے وقت ساتھ دینے کے موڈ میں ہیں. چونکہ ہم جانتے ہیں اگر ظالم کو للکاریں گے معاملہ آسان نہیں ہوگا. اب ذرا تصور کیجئے, خاندان اہل بیت اطہار علیہ السلام کو 250 سال قربانیاں کیوں دینی پڑیں؟ اور 250 سال تو میں ظاہری طور پر عرض کر رہا ہوں رسول خدا کی وفات کے بعد سے لے کر ان کی غیبت صغرا کے آغاز تک, ورنہ یہ خاندان حضرت ابو طالب, حضرت ہاشم اور ان سے پہلے کا خاندان ہے, اس زمانے سے ظلم سے لڑتا آ رہا تھا. اور اس کے بعد کیا غیبت صغرا اور غیبت کبرا میں اہل بیت اطہار علیہ السلام کے ماننے والوں کی قربانیاں ختم ہو گئیں؟ لیکن ہم تو صرف اس ظاہر کو دیکھنے کی کوشش کر رہے ہیں جس میں وہ روئے زمین کے اوپر تشریف فرماتے. نہ وہ ظلم سے ٹکراتے, نہ وہ ظلم کے سامنے آتے, تو کیا یہ مصیبتیں اٹھانی پڑتی ہیں؟ آج میرے اور آپ کے سامنے حق کو تلاش کرنے کی ایک بہت بڑی دلیل اہل بیت اطہار علیہ السلام کا مسلسل ظلم سے ٹکرانا ہے. یعنی آج اگر کوئی انسان یہ چاہے کہ حق کو دیکھے کہ رسول خدا کے بعد حق کہاں تھا, उसके लिए एक बहुत सादा सा काम यह होगा कि वो देखे वो कौन सा खानदान है, वो कौन सी हस्तियां हैं जो बार बार जुल्म से टकरा रही हैं, जो इस्लाम पर पढ़ने वाले हर मुश्किल वक्त में अपना सब कुछ कुर्बान करने के लिए सबसे पहले खड़े हैं। बहुत मुश्किल गुफ्तगू नहीं रहेगी, तलाश करना आसान हो जाएगा। किसने कुर्बानियां दी हैं? आया बनी तीम ने कुर्बानियां दी हैं? आया बनी असद ने कुर्बानियां दी हैं? आया मुसलमानों के दूसरे और कबीलों ने कुर्बानियां दी हैं? या जाकर देखता है जब मुसीबत पेश आती है अहले बैत अथार अलैहिस्सलाम के मानने वाले कुर्बानियां देने के लिए खड़े, और खुद खानदान अहले बैत अथार अलैहिस्सलाम सर फहरिस्त। ये वो जिम्मेदारी है जो हमें समझनी पड़ेगी। और कुरान करीम की आयत करीमा मुसलसल मुझे और आपको इसी बात की तरफ दावत दे रही है कि तुम अंबिया के वाकयात को देखो। क्यों कुरान करीम अंबिया के वाकयात को इतना ज्यादा बयान फरमा रहा है और उस जमाने के कवानीन को जिक्र करता है? अब आप तसव्वुर फरमाइए हमारी मुश्किल क्या है। हमारी मुश्किल यहीं पर है, हम इन तमाम आयात को पढ़ रहे हैं, हम अहले बैत अथार अलैहिस्सलाम की सीरत का जिक्र कर रहे हैं, जुल्म के मुकाबले में दी जाने वाली उनकी कुर्बानियों पर गिरिया कर रहे हैं, लेकिन अपने आप से एक सादा सा सवाल नहीं कर रहे, आज के जमाने में वो जुल्म कौन सा है जिससे मुझे टकराना चाहिए? ये सवाल क्यों नहीं कर रहे? क्या हमने ये समझ लिया है कि जुल्म खत्म हो चुका है? अगर जुल्म खत्म हो चुका होता तो फिर जुहूर बहुत पहले हो चुका होता, और अगर जुल्म अभी बाकी है तो मैंने और आपने आखिरी दफा जुल्म से टकराने के लिए क्या कोशिश की? मैं नहीं कह रहा कि हम आपसे कोई जज्बातियत की दावत दे रहे हैं, और ना आप इतने कम अकल होंगे कि आप जज्बातियत की किसी दावत के ऊपर हरकत करें, लेकिन अपनी अकल को इस्तेमाल कीजिए। ऐसा ना हो कि हम अपने बाज़ मफादात की खातिर अपनी असली जिम्मेदारी से चश्मपोशी कर रहे हों। ऐसा ना हो कि हम कुफ्र और जुल्म ही के बनाए हुए बाज़ मस्नूई कवानीन के अंदर इतने फंस जाएं कि कभी भी उसके मफादात को कोई ज़र ना पहुंचा सकें, कभी भी उसके मफादात को कोई नुकसान ना पहुंचा सके, और हम में से सबसे अच्छा आदमी वो कहलाए जो जालिम और जुल्म के सबसे ज्यादा नजदीक खड़ा हुआ नजर आता हो। कहीं ऐसा ना हो जाए, और बदकिस्मती से ऐसा कसरत के साथ हो रहा है। और जब तक हम जुल्म को तस्लीम किए रहेंगे, किस तरह कह सकते हैं कि हम उस इमाम की नुसरत करेंगे जिसका काम ही जुल्म का खत्म करना है? यमलाउल अर्द किस्तन व अदला कमा मुल अदुलमन व जौरा, कि वो तशरीफ लाएंगे जमीन को अदल इंसाफ से ऐसे भर देंगे जैसे कि वो जुल्म जौर से भरी होगी। एक तरफ से उस इमाम की तशरीफ आवरी के मुंतजर हैं जो जुल्म का मुकाबला करेंगे, दूसरी तरफ से अपनी जिंदगी में किसी जुल्म और जालिम को ललकारने को तैयार नहीं है, तो फिर नुसरत इमाम हक कैसे हुई? नुसरत इमाम के लिए भी तो सोचना पड़ेगा। तो जान मतलब हम समझते हैं ये हमारी शरी जिम्मेदारी बनती है कि माशरे के अंदर मौजूद जुल्म को देखने की कोशिश करें। और ये भी आपकी खिदमत में अर्ज करता चलूं कि अब जो इमाम की तशरीफ आवरी है वो किसी एक इलाकाई जुल्म से टकराने के लिए हरगिज नहीं है। ऐसा नहीं है कि इमाम तशरीफ लाएंगे तो वो हिजाज और अरबिस्तान के अंदर मौजूद जुल्म से टकराने की कोशिश करेंगे। कोई रिवायत हमसे यह नहीं कह रही कि मौला का परचम हिजाज के ऊपर लहराएगा और बस। तमाम रिवायतों का रुख यह है कि इस दफा जो इमाम तशरीफ लाएंगे तो पूरी दुनिया के जुल्म को ललकार देंगे, पूरी दुनिया पर अहले बैत अथार अलैहिस्सलाम का परचम लहराएगा। अपने आप से पूछेगा अगर वो मुझसे पूछें कि इस बरसगीर के खत्ते के अंदर जो तुम्हारी रिहाइशगाह थी तुमने जुल्म से मुकाबले के लिए क्या किया, क्या जवाब है हमारे पास? और फिर मुझे एक और गुमान होने लगा है, एक और बहुत बड़ा खदशा मेरे जहन में यह आता है, कहीं ऐसा ना हो कि वो ये कहें कि चूंकि तुम जालिमों के साथ खड़े थे लिहाजा तुम ही वो जुल्म हो जिससे टकराने के लिए मैं मबूस हुआ हूं, चूंकि तुमने जालिम के खिलाफ कुछ नहीं कहा, तुमने जुल्म को तहमुल कर लिया, तुम जुल्म के हामी बन गए, तुम जुल्म के जरिए आसाइशें लेने लगे, तुम जुल्म के ऊपर सुकून हासिल करने लगे, नतीजतन तुम में और जालिम में चंदा फर्क नहीं रहा। कहीं ऐसा ना हो कि हम खुद उस जुल्म का हिस्सा बन जाएं। याद हमें बहुत अच्छी तरीके से गौर करना पड़ेगा اور انتہائی سنجیدگی کے ساتھ اس بات پہ سوچنا پڑے گا ہر شخص کو اپنی زندگی کے اندر کہ ظلم سے ٹکرانے کے لیے میری حکمت عملی کیا ہے. اور ایسا نہیں ہے وہ دور کہ جس میں ہم مثلا یہ سوچیں کہ پاکستان کے تمام اہل بیت کے ماننے والے مل کر ایک مشترکہ حکمت عملی بنائیں ظلم سے ٹکرانے کے لیے. شاید وہ موقع بھی نہیں ہے ہمارے پاس, نہ وہ وسائل ہیں نہ وہ تیاری ہمارے پاس ہے, لیکن کم از کم کام میں اور آپ اپنی سطح پر رہتے ہوئے اپنی اپنی انفرادی سطح پر, آپ جو کچھ بھی ہوں اور میں جو کچھ بھی ہوں, کم از کم اتنا سوچنا پڑے گا امام کے سامنے شرمندگی سے بچنے کے لیے ظلم سے ٹکرانے کا میرا انداز کیا ہے, ظلم سے لڑنے کی میری کوشش کیا ہے. اور اگر میں نے ظلم اور ظالم کے مقابلے میں کے لیے کچھ نہیں کیا تو پھر مجھے ایک سوال کا جواب دینا پڑے گا, وہ یہ کہ اس امام کی نصرت میں نے کیا کی کہ جس کا کام ظلم سے لڑنا ہے, اس خاندان کا میں کیا جواب دوں گا جس نے قربانیاں ظلم سے لڑنے کے لیے دی ہیں. اپنی اس شرعی ذمہ داری کے اوپر اتنی سنجیدگی سے غور فرمائیے جتنی سنجیدگی سے آپ یہاں تشریف فرمائیں. آپ اپنے دلوں میں امیر المومنین کی مودت لے کر یہاں پہ تشریف لائے ہیں, آپ اہل بیت اطہار علیہ السلام کے عاشق اور اہل بیت اطہار علیہ السلام کے احترام کرنے والے بن کر یہاں پر تشریف لائے ہیں, اسی احترام اسی مودت اور محبت کو اپنے دل میں رکھتے ہوئے اپنے آپ سے پوچھئے گا علی کی نصرت کے لیے میں نے کیا کیا. ان کی مودت کو میں نے آج کی دنیا میں کیسے استعمال کیا. چند آیات کریمہ آپ کی خدمت میں سورہ شورا سے عرض کروں گا جس کو ہم تسلسل سے بیان کر رہے ہیں. درود بھیجے گا محمد و آل محمد. پروردگار نے ارشاد فرمایا بسم اللہ الرحمن الرحیم, وما تفرقوا الا من بعد ما جاءهم العلم بغيا بينهم ولولا كلمة سبقت من ربك الى اجل مسمى لقضي بينهم وان الذين اورثوا الكتاب من بعدهم لفي شك منه مريب. اور وہ علم اور آگہی کے بعد ہی تفرقے کا شکار ہوئے, اور یہ تفرقے بازی حق سے انحراف عداوت اور حسد کی وجہ سے تھی, اور اگر تیرے پروردگار کی طرف سے فرمان صادر نہ ہوتا کہ وہ ایک خاص مدت تک کے لیے زندہ رہیں تو خدا ان کے درمیان فیصلہ کر دیتا. پروردگار ارشاد فرما رہا ہے کہ جو دین کے مخالفت میں لوگ کام کر رہے ہیں, جن ظالموں کا میں نے اور آپ نے ابھی تذکرہ کیا, ایسا نہیں ہے کہ یہ نہ جاننے کی وجہ سے ایسا کام کر رہے ہیں, ایسا نہیں ہے کہ یہ سمجھ نہیں پا رہے حق کس کے پاس ہے. کیا امیر المومنین کے دشمنوں کو نہیں پتا تھا کہ حق کس کے پاس ہے؟ کیا بی بی کے گھر کے جلانے والوں کو نہیں پتا تھا یہ گھر کون سا گھر ہے؟ کبھی بھی ایسا نہیں ہوا کہ اہل بیت اطہار علیہ السلام خدا کے نمائندوں کی دشمنی جہالت کی بنیاد پر کی گئی ہو. قرآن کریم ارشاد فرماتا ہے وہ علم اور آگہی کے بعد ہی تفرقہ کا شکار ہوئے ہیں, اور یہ تفرقہ بازی حق سے انحراف تشریح میں لکھا ہے عداوت اور حسد کی وجہ سے تھی. ایسا نہیں تھا کہ یہ جانتے نہیں تھے, جانتے تھے, عداوت کی وجہ سے کیا ہے, اپنے مفادات کو سنبھالنے کی خاطر کیا ہے. بس ابو جہل, ابو لہب, ابو سفیان, معاویہ اور یزید کے تمام کے تمام حلقہ دشمنان اہل بیت, ان میں سے کوئی بھی جاہل نہیں ہے. عمر ابن سعد جاہل نہیں ہے کہ اسے نہ پتا ہو سید و شہدا کا مقام کیا ہے. درود بھیجے گا محمد و آل محمد. مثلا اپنے آپ پہ تصور کیجئے کہ اہل بیت اطہار علیہ السلام پہ ظلم کرنے والوں میں کیا کوئی ہوگا جو نہیں جانتا ہو سید و شہدا کا مقام کیا ہے؟ سب ایک ایک فرد جانتا ہے. کیوں یہ کر رہے ہیں؟ بغیان بینہم, ان کے اندر ظلم ہے, ان کے اندر اللہ کے خلاف بغاوت ہے, خدا کے خلاف بغاوت کرتے ہیں, اپنے مفادات کو خطرے میں دیکھتے ہیں, اپنے مفادات اتنے عزیز ہیں خدا سے لڑنے کو تیار ہیں, اپنے مفادات چھوڑنے کو تیار نہیں ہیں. ممکن ہے کوئی یہ سوچے ایسا کیوں ہو گیا, کوئی انسان اتنا پست کیوں ہو جاتا ہے؟ نہیں, بعض اوقات ہو جاتا ہے. ہر انسان اپنی بغاوت اپنی سطح میں رہ کر دکھاتا ہے. اگر ہم میں سے کوئی باغی نہ ہو تو ہم میں سے کوئی گناہگار نہیں ہوگا. جس جگہ پر ہم گناہ کر رہے ہوتے ہیں ہم اللہ کے سامنے بغاوت دکھا رہے ہوتے ہیں. نہایت یہ کہ ہماری بغاوت کا ایک میدان ہوتا ہے اور اہل بیت اطہار علیہ السلام کے سامنے کھڑے ہو کر بغاوت کرنے والے کا بہت غلط میدان ہوتا ہے. ابھی نماز صبح کا وقت آئے گا کہ ہمیں نہیں معلوم نماز صبح واجب ہے. کون نہیں جانتا اس بات کو کہ پروردگار عالم کے احکام واجبہ کے اندر ایک فجر کی نماز ہے. اگر کوئی ان شبہات کا شکار نہ ہو جو بعض کم عقلوں نے بظاہر اہل بیت کی مودت میں لوگوں کو سکھانے کی کوشش کی ہے کہ جو اہل بیت کا ماننے والا ہے وہ نماز کیوں پڑھے. اتنی کم عقلی تاریخ میں کبھی اہل بیت اطہار علیہ السلام کے ماننے والوں نے یہ کم عقلی نہیں دکھائی ہوگی جو آج بعض اوقات لوگ دکھانے کی کوشش کر رہے ہیں. اگر ان شبہات کا شکار نہ ہو تو ہر ذی شعور جانتا ہے مسلمان کہ فجر کی نماز واجب ہے, تو اٹھ کے انجام کیوں نہیں دیتا؟ اگر انجام نہیں دیتا کیا یہ بغاوت نہیں کہلائے گی؟ اور اس بغاوت کے مقابلے میں کیا حاصل کیا اس نے؟ کبھی کبھی میں سوچتا ہوں اگر عمر ابن سعد نے سید الشہداء کے سامنے بغاوت دکھائی تو کوفہ کی گورنری حاصل کی تھی, رے کی گورنری حاصل کی اس نے. اگر کوفہ میں بعض قبیلے کے سردار عمر ابن سعد کی عبید اللہ ابن زیاد کی رشوتوں کو لے کر خاموش بیٹھ گئے تو انہوں نے اپنی رشوتوں کو بچایا اور سرداریوں کو بچایا تھا بغاوت کرنے کے مقابلے میں. ذرا پوچھے گا جو آج اپنے گھر میں لیٹا ہوا ہے فجر کی نماز نہیں پڑھ رہا اللہ کے حکم کی مخالفت کر رہا ہے, یہ کیا دے کر مخالفت کر رہا ہے اور کیا لے رہا ہے اس کے مقابلے میں؟ پھر تو وہ نادان زیادہ عقل مند نظر آنے لگیں گے کہ ان کے مقابلے میں سرداریاں تھیں, ان کے مقابلے میں دولتوں کے انبار تھے, تو انہوں نے کہا کہ ہم دولت اور وہ سرداریاں لے لیتے ہیں اور بغاوت کر دیتے ہیں. آج یہ چھوٹے چھوٹے گناہ کرنے والے کس بات کی بغاوت کر رہے ہیں؟ اس کے مقابلے میں کیا حاصل کر رہے ہیں؟ اور یہ مت سمجھیے گا اس کا کوئی اثر معاشرے کے اوپر نہیں ہوگا. کیوں نہیں ہوگا معاشرے کے اوپر اثر؟ اور اگر ایک معاشرے کے اندر رہنے والے مثلاً 50% افراد صبح ہی صبح اللہ کی ایک مخالفت کر رہے ہوں گے, کیا اس سے اہل بیت کے پیغام پر اثر نہیں پڑے گا؟ پھر یہ افراد اہل بیت کا پیغام کیسے پہنچا سکیں گے؟ کیا ان کی زبان کی تاثیر ختم نہیں ہو جائے گی؟ کیا ان کی گفتگو کے اندر اثر رہے گا کہ جب یہ صبح اللہ کے حکم کی مخالفت کریں, اہل بیت اطہار علیہ السلام کی تعلیمات کی صریح ترین تعلیمات کی مخالفت کریں اور دوپہر کو چاہیں اہل بیت کا دفاع بھی کریں, کیسے ممکن ہوگا پھر؟ وما تفرقوا, اور یہ لوگ جو تفرقے کا شکار ہوئے, حق سے انحراف کیا, انہوں نے صرف جانتے ہوئے کیا اللہ کے مقابلے میں ظلم کرتے ہوئے. اور اگر اللہ نے یہ طے نہ کیا ہوتا کہ ایک وقت تک ان کو آزادی دے گا تو کبھی کا ان کے اوپر کام ختم کر چکا ہوتا. یہ تو خدا نے طے کیا ہے کہ یہ دنیا آزادی کی دنیا رہے گی. جو اچھائی کرے وہ اپنے ارادے سے اچھائی کرے, جو برائی کرے گا وہ اپنے ارادے سے برائی کرے گا. اگر خدا نے یہ طے نہ کیا ہوتا کہ میں نے دنیا کو زندہ رکھنا ہے تو کب کا ختم کر چکا ہوتا. وَإِنَّ الَّذِينَ أُورِثُوا الْكِتَابَ مِنْ بَعْدِهِمْ لَفِي شَكٍّ مِنْهُ مُرِيبٍ, اور جو لوگ ان کے بعد کتاب کے وارث ہوئے وہ بدگمانی پر مبنی شک و شبہ میں مبتلا رہے. جو تورات اور انجیل آنے کے بعد شک و شبہات دکھاتے رہے رسول اللہ کے بارے میں, یہ صرف بدگمانی کر رہے ہیں ورنہ ان کے پاس کوئی دلیل نہیں ہے. پھر قرآن کریم ارشاد فرماتا ہے فَلِذَلِكَ فَدْعُوا, بس اے نبی چونکہ ان لوگوں نے صرف بغاوت دکھائی ہے آپ بھی انہیں دعوت دیں, وَاسْتَقِمْ كَمَا أُمِرْتَ, اور ایسی استقامت دکھائیں جیسا کہ آپ کو حکم دیا گیا ہے. اب یہاں جو جملات مسلسل قرآن کریم میں آئے ہیں ان میں ایک ربط ہے. فد او, آپ دعوت دیں لوگوں کو, وسطم کھما امیرت, اور جو آپ کو حکم دیا اس کے تحت استقامت دکھائیں. اس کا مطلب ہے دعوت بغیر استقامت کے حاصل نہیں ہو سکتی. کوئی یہ نہیں کہہ سکتا میں اپنی زندگی کی کوئی چیز خطرے میں نہیں ڈالوں گا اور لوگوں کو اللہ اور رسول اور ان کے اہل بیت کی سمت دعوت دیتا رہوں گا, یہ ممکن نہیں ہے. آپ حق پر مبنی دعوت دیں اور ظالم اور ظلم آپ کے سامنے کچھ نہ بولے, یہ نہیں ہوگا. اور جس دن آپ یہ دیکھیں کہ آپ حق پر مبنی دعوت دے رہے ہیں اور ظالم اور ظلم آپ کو پھر بھی اپنے نزدیک بٹھائے بیٹھے ہیں تو آپ سمجھ لیجئے یا یہ ظالم نہیں ہے یا آپ کی دعوت کھوکھلی ہے. ورنہ قبر عال المشرکین, مشرکین کے دل کے اوپر بہت سخت ہے کہ آپ اسلام کی دعوت دیں. فدعو, اے نبی انہیں دعوت دیجئے, انہیں اسلام کی طرف بلائیے. وَاسْتَقِمْ كَمَا أُمِرْتْ، اور جیسا کہ آپ کو حکم دیا گیا ہے استقامت دکھائیے. وَلَا تَتَّبِ أَهْوَاءَهُمْ، اور اے نبی ہرگز ان کی ہوا و ہوس کی پیروی نہ کریں. یہ ظالم کیا چاہیں گے؟ یہ ظالم یہ چاہیں گے کہ نبی دعوت بھی دیں، نبی قربانی بھی دیں، اور ہم اپنی ہوا و ہوس کے راستے سے باہر نہ آئیں. ایسا دین ہمیں ملے جس میں ہم اپنی ہوا و ہوس کو پورا کرتے رہیں، دین بھی چلتا رہے، ہماری زندگی سے کچھ قربان نہ ہو. خدا فرما رہا ہے ایسا ہرگز نہ کریں. لہذا لوگ رسول گرامی کے پاس آتے تھے اور کہتے تھے کہ اے نبی، ہم آپ کی دعوت کو قبول کرنے کو تیار ہیں، اگر مثلا ایک سال تک ہمیں بت پرستی کی اجازت دے دیں، دین بھی قبول کر لیں، ہوا و ہوس بھی باقی رہے. کوئی آ کر کہتا تھا کہ اے نبی، ہم آپ کی دعوت کو قبول کرنے کو تیار ہیں، اگر ہمیں شراب نوشی کی اجازت دیتی رہیں، اپنی ہوا و ہوس کو ترک نہیں کرنا چاہتے. یہ وہ لوگ تھے. اب ہمیں اپنے آپ سے پوچھنا پڑے گا، کہیں یہی عمل کسی نچلی سطح پر ہم تو نہیں کر رہے کہ ہم بھی خدا سے کہہ رہے ہوں، ہم بھی اللہ کے نبی سے کہہ رہے ہوں کہ اللہ کے نبی، ہم آپ کے دین پر چلنے کو تیار ہیں، ہم سب کچھ کرنے کو تیار ہیں، لیکن اپنی ہوا و ہوس کو ترک نہیں کریں گے، ہم اپنی آسائشوں کو خطرے میں نہیں ڈالیں گے، ہم جو کرتے تھے وہ کرتے رہیں گے، چند دن آپ کا ساتھ دے دیں گے. کہیں ہم تو یہ نہیں کہہ رہے. فَلِذَلِكَ فَتْعُوا، بس اے نبی ان کو دعوت دیں، وَاسْتَقِمْ كَمَا أُمِرْتْ، اور استقامت دکھائیں جیسا کہ آپ کو حکم دیا گیا ہے. وَلَا تَتَّبِعْ أَهْوَاءَهُمْ، اور ہرگز ان کی ہوا و ہوس کی پیروی نہ کریں. وَقُلْ آمَنْتُ بِمَا أَنزَلَ اللَّهُ مِنْ كِتَابٍ، اور کہہ دیجئے کہ میں تو ایمان لایا ان تمام چیزوں پر جو اللہ نے نازل کی ہیں، یعنی اپنی کتابوں میں سے. مسلمان کو یہ دعویٰ کرنا پڑے گا، ہم نے ان تمام آیتوں کو اب تک کئی دفعہ پڑھا ہوگا اپنی زندگی میں، لیکن اپنی زندگی میں عمل لانے کی کوشش نہ کی ہوگی کہ ہم یہ کہیں کہ خدایا تیری جتنی نشانیاں ہیں، تیرے جتنے احکام ہیں، ان سب پر ہم تسلیم ہوتے ہیں. ہمارا رویہ بدقسمتی سے مکمل تسلیم کا رویہ نہیں ہے، وہ رویہ جو اہل بیت چاہ رہے تھے کہ ہمارے اندر ہو. اپنے ماننے والوں کو دعوت دیتے تھے، وہ عمر تو لے آ دلا بینکم، اور مجھے حکم ہوا ہے کہ میں تم سب کے درمیان عدل و انصاف سے پیش آؤں. یہ جملات قرآن کریم نبی اکرم سے ارشاد فرما رہا ہے، اور در حقیقت یہی جملات امیر المومنین سے ارشاد فرما رہا ہے. یہی وہ چیزیں جو مولا امیر المومنین اپنے ماننے والوں کو پیغام دے رہے ہیں کہ دعوت دو، استقامت دکھاؤ، ہوا و ہوس کی پیروی نہ کرو، جو اللہ نے نازل کیا اس پر ایمان لے آؤ، اور تمہیں حکم دیا گیا ہے کہ تم عدل و انصاف سے پیش آؤ. یہ صرف رسول خدا سے نہیں کہا جا رہا، یہ ہم سے کہا جا رہا ہے کہ یہ تمہاری زندگی کا شعار ہونا چاہیے. اللہ ربنا و ربکم، خدا ہمارا رب ہے اور تمہارا رب ہے، تمہارا رب کچھ اور نہیں نکلے گا. تم جس کو بھی رب کہو، انتہا میں جا کر رب صرف خدا ہے، اس کے علاوہ کچھ نہیں ہے، رب تو صرف اللہ ہے. لنا اعمالنا ولکم اعمالکم، ہمارے لیے ہمارے اعمال ہیں، تمہارے لیے تمہارے اعمال ہیں. تمام تر قربانیوں کے بعد آخر میں انتہا یہ ہے کہ فرمایا ہمارے لیے ہمارے اعمال ہیں، تمہارے لیے تمہارے اعمال ہیں. اور وہ جو اہل بیت اطہار علیہ السلام کا وطیرہ سورہ انسان کے اندر بیان ہوا، لا نرید منکم جزاء ولا شکورا، ہم نہ تم سے جزا چاہتے ہیں نہ حتی شکریہ چاہتے ہیں. تمام تر قربانیوں کے بعد، تمام تر ایثار، تمام تر فداکاری کے بعد، لا حجت بیننا وبینکم، ہمارے اور تمہارے درمیان کوئی ذاتی رنجش نہیں ہے. اللہ یجمع بیننا، خدا ہم سب کو جمع کر دے گا. وإلیہ المصیر، اسی خدا کی طرف بازگشت ہے. در حقیقت یہ وہ کلمات ہیں جو مولا امیر المومنین اپنی زندگی میں اپنے دشمنوں کے ساتھ کہہ رہے تھے. اپنے آپ سے پوچھئے گا، مولا کن اہداف کی خاطر قربانیاں دے رہے ہیں؟ مولا کی زندگی پر غور فرمائیے. عزیزان محترم، آپ اور ہم بخوبی احساس کرتے ہیں حب علی یعنی مطلب کیا ہے. اگر حب علی نہ ہوتا، آپ اپنے گھروں سے کیوں نکلے ہیں؟ اہل بیت اطہار علیہ السلام کی مودت اور محبت جو میرے اور آپ کے دلوں کی گہرائیوں تک پہنچی ہوئی ہے، اس کو آج کی رات احساس کرنے کی کوشش کیجیے. آپ اور ہم بہت اچھی طریقے سے واقف ہیں، ہم اس پیغام کے اندر ڈھلے ہوئے ہیں، ہم نے بچپنا اسی میں گزارا ہے، ہم نے زندگی اسی کے اندر گزاری ہے، ان کی محبت کے ساتھ ہماری تربیت ہوئی ہے، اس محبت کو بروئے کار لائیے، اس محبت کی خاطر وہ سب کچھ کر دیجئے جس سے مولا امیر المومنین کا دل شاد ہو جائے، جس سے ان کا دل خوش ہو جائے، اور مولا کی سختیاں بہت زیادہ تھیں، اپنی زندگی کے آخری لمحات میں کوفہ میں زندگی گزار رہے تھے اور مسلسل اپنے کچھ دوستوں کو یاد کیا کرتے تھے، ایک موقع پر کہیں پہ تشریف فرما تھے اور بلند آواز میں پکارتے ہیں، کہاں ہیں میرے بھائی، کہاں ہیں میرے بھائی، اینا اخوانی، رابی کہتا ہے کہ اس کے بعد مولا امیر المومنین نے اپنی ریش مبارک پہ ہاتھ رکھا اور بہت دیر تک گریہ فرمایا اور مسلسل یہ جملہ دہراتے تھے، میرے بھائی کہاں گئے، اس کے بعد فرمایا این العمار، عمار یاسر کہاں ہیں، ایک ایک کر کے اپنے اصحاب کے نام لیے، کہا وہ میرے دوست کہاں چلے گئے، وہ میرے بھائی کہاں چلے گئے، یہ تمام وہ لوگ تھے جنہوں نے امیر المومنین کے رکاب میں شرکت کی تھی، جو امیر المومنین کے ہمراہ جنگوں میں تھے، انہوں نے حب علی کے نام پر سختیاں جھیلی تھیں، لہذا ہمارے پاس ایک واقعے میں موجود ہے کہ امیر المومنین کے ایک چاہنے والے کو ایک دفعہ حجاج بن یوسف کے سامنے لایا گیا، حجاج بن یوسف نے اس کو دیکھا، وہ جانتا تھا کہ اس کے بچے میدان جنگ کے اندر مارے گئے، گویا معاویہ کے سامنے لایا گیا، جانتا تھا کہ بچے میدان جنگ کے اندر مارے گئے صفین و نہروان کے اندر، دیکھتا ہے اس آدمی کو اور ایک جملہ کہتا ہے اس کے جذبات کو بھڑکانے کے لیے، کہتا ہے تیرے جوان بچے کہاں گئے، کہنے لگا وہ علی کے ہمراہ مارے گئے، شہید ہو گئے، اب معاویہ اس کے جذبات کو اور زیادہ ٹھیس پہنچانے کے لیے کہتا ہے ایک جملہ، کہتا ہے کہ تیرے بچے مارے گئے اور علی کے بچے ابھی بھی زندہ ہیں، یہ پلٹ کر ایک جواب دیتا ہے، کہتا ہے تو نے بہت غلط کہا، میں علی سے شرمندہ ہوں، علی مارے گئے اور میں زندہ ہوں، کہنے لگا میں علی سے شرمندہ ہوں، میرے مولا مارے گئے اور میں ابھی بھی زندہ ہوں، یہ علی کے عاشق ہے، مولا کی پکار پر لبیک کہنے والے ہیں، مولا ان کو میدان جنگ میں پکارتے ہیں تو یہ ایسے لپک کے جاتے ہیں جیسے موت ان کو بہت عزیز ہے، سید الشہداء کے چاہنے والے، علی کے چاہنے والے ایسے ہیں، لہذا ایک موقع کے اوپر سید الشہداء نے دیکھا کہ ان کے اصحاب بہت بڑھ بڑھ کے حملہ کر رہے ہیں، دیکھا جنگ فوراً ختم ہو جائے گی اگر یہ اس طرح موت کے عشق میں آگے بڑھے، تو کہا اصبروا یا اہل الکرام علی الموت، اے صاحبان کرامت لوگو موت پر کچھ دیر تو رکو، موت پہ صبر کرو، اہل بیت کے چاہنے والے موت کے عاشق بن گئے، کیوں موت کے عاشق نہ بنتے، علی کا فرمان ہے میرے لیے کوئی پرواہ نہیں، میں موت تک پہنچ جاؤں یا موت مجھ تک پہنچ جائے، علی موت کی تلاش میں، شہادت کی تلاش میں مارے مارے پھر رہے ہیں، فرمایا میرے لیے موت ایسا ہے جیسے کوئی پیاسا پانی کی تلاش میں پھر رہا ہو اور اچانک اسے پانی مل جائے، علی اپنے علی موت کی تلاش میں ہے، عزیزان محترم بس اپنے ذہنوں کو ام کلثوم کے گھر کی طرف لے کر جائیے، ذرا اپنی چشم بصیرت سے سوچئے، مولا آج ام کلثوم کے مہمان بنے ہوئے ہیں، نہیں معلوم اس میں بھی کوئی راز ہوگا کہ مولا نے آج کی رات کے لیے اپنی بچی کا انتخاب کیا ہے، شاید چاہتے ہیں ام کلثوم کو تربیت دیں کہ دیکھو بیٹا جب باپ مرتا ہے تو کیا ہوا کرتا ہے، آج ام کلثوم کے گھر پر مہمان ہیں، بی بی ام کلثوم نے افطاری تیار کی ہے، ایک طرف دودھ کا پیالہ رکھا ہے، ایک طرف روٹی ہے اور کچھ نمک رکھا ہوا ہے، मौला दस्तरखान पर बैठते हैं और देखते ही बीबी उम्मे कुलसुम ने देखा कि आंखें नमदार हो गई हैं, गिरिया करने वाले हैं। फरमाया, बाबा आपने गिरिया की तरफ क्यों तवज्जो दी? कहा, उम्मे कुलसुम, क्या तुमने कभी देखा मेरे दस्तरखान पर दो चीजें रखी हो? अली नहीं चाहते कि कोई फकीर उनके दस्तरखान को देखे और सोचे मेरे दस्तरखान पे कुछ नहीं है। वो चाहते हैं फकीरों की जिंदगी गुजारे। कहा, ये दूध का प्याला उठा लो, ये मेरे लिए काफी है। बस इफ्तार किया, उसके बाद उम्मे कुलसुम कहती हैं, मौला ने कुछ देर इस्तराहत की, यकायक बेदार हुए, आसमान के नीचे तशरीफ लाए और आसमान को देख कर कहा, खुदा की कसम यही हो रहा है, खुदा की कसम यही वो रात है। उम्मे कुलसुम समझ न सकी। मौला अमीरुल मोमिनीन ने कुछ देर इस्तराहत की, फिर इबादात में मशगूल हुए। एक बार फिर सुबह के नजदीक, सुबह से काफी पहले फिर दोबारा शहर में आए, फिर दोबारा आसमान को देखकर पुकारा, खुदा की कसम यही वो रात है। उम्मे कुलसुम तशरीफ लाए, कहा, बाबा ये परेशानी क्यों है, ये इस्तराब है, ये कौन सी रात है? अपनी रीश मुबारक पे हाथ रखा, कहा, यही वो रात है जब अली की दाढ़ी को उसके खून से खजाब किया जाएगा, यही वो रात है। बीबियों में कुलसुम की परेशानी बढ़ गई, इस्तराब बढ़ गया। मौला अपनी इबादतों में मशगूल हुए, यहां तक कि सुबह का वक्त नजदीक आने लगा। जब सुबह का वक्त नजदीक हुआ, मौला उसी इस्तराब के आलम में घर से तशरीफ ले जाने के लिए तैयार हुए। गोया ये इस्तराब उस मुलाकात का इस्तराब है जिसका अमीरुल मोमिनीन इंतजार कर रहे हैं। खुदा की कसम, मौत से तो बहुत आशना है अली, लेकिन खुदा की मुलाकात, उसके दीदार का शौक, मौला के अंदर एक इस्तराब देखा। बस उस मौके पर मौला सहन में तशरीफ लाए। जब सहन में तशरीफ लाए, मुर्गाबियां मौला के सामने आ गई, मौला के रास्ते को रोकना शुरू कर दिया। उम्मे कुलसुम ने पूछा, बाबा ये क्या कह रहे हैं? मौला ने फरमाया, उम्मे कुलसुम ये कह रही है, मौला आज की रात यहां से ना जाओ। बस उस मौके पर एक नसीहत फरमाई, उम्मे कुलसुम से कहा, बेटा उम्मे कुलसुम, इन बेजुबान जानवरों का ख्याल रखना, अगर ये भूखे हों तो इनको गजा दे दिया करना, अगर गजा देने के लिए कुछ ना हो तो इनको आजाद छोड़ देना, जहां चाहे चले जाए। मैं कहूंगा, मौला फिदा हो आपकी अजमत के ऊपर, अपने बख्तल की सब जा रहे हैं मौला। ये मेहरबानी, ये अल्ताफ, जानवरों की भूख का ख्याल रख रहे हैं, अपने मक्तल की समझा रहे हैं। बस रवाना होने लगे, उम्मे कुलसुम ने परेशानी को एहसास किया, हसन हुसैन को तलब कर लिया। मौला हसन हुसैन आ गए, कहा, बाबा आज आप ना जाइए, आज हम जाएंगे नमाज पढ़ाने के लिए। मौला अमीरुल मोमिनीन ने हुक्म फरमाया, कहा, हसन हुसैन, तुम्हें हुक्म दे रहा हूं बाप होने के नाते, इस घर से बाहर रहना, अली अकेला अपनी मौत की समझा। हसन हुसैन को मुकैद कर दिया, कहा, घर से बाहर ना आना। उम्मे कुलसुम को मुकैद कर दिया, कहा, किसी को खबर ना देना। अली मौत की संत रवाना हुए, मस्जिद कूफा पहुंचे, वो अजान थी जो लश्करों के ऊपर छा जाने वाली अजान थी, आसमान तक खबर दे दी, अली मैदान मक्तल के अंदर आ गए हैं। बस एक मौके पर इब्ने मुलजिम को देखा, इब्ने मुलजिम को देखा, कहा, ऐ लईन, तैयार हो जाओ उस काम के लिए जिसके इरादे से तू आया है। वो कहता है, मैं किसी इरादे से नहीं आया। मौला ने कहा, मुझे सब खबर है। ये इब्ने मुलजिम कौन इब्ने मुलजिम है? ये कूफा के आला तरीन शियाओं की सूरत में मौला के सामने एक दफा आया है। शहादत से कुछ वक्त पहले उबैदुल्लाह इब्ने ज़ियाद को मौला अमीरुल मोमिनीन ने लिख कर भेजा कि कूफा के चंद अहम शिया हमारे पास भेज दो। जब वो शियों का गुरु आया, उसके अंदर एक इब्ने मुलजम था, उबैदुल्लाह इब्ने ज़ियाद की तरफ से अहम तरीन शिया बनकर आया। लेकिन क्या ये उनवान मौला की बसीरत को धोखा दे सकता है? मौला ने इब्ने मुलजम को देखा और देखते ही कहा, इब्ने मुलजम तू मुझे मारेगा, तू अपनी शमशीर की जरब मुझे लगाएगा। इब्ने मुलजम कहने लगा, मौला अगर मैं कातिल होऊंगा आप मुझे अभी सजा दे दें। अब मौला का अदल आया, कहा इब्ने मुलजम कैसे मुमकिन है किसी को जुर्म से पहले सजा दे दूं? मैं अली अदल का नुमाइंदा हूं, मैं किसी को जुर्म से पहले क्यों सजा दूंगा? बस नजदीक आए, इब्ने मुलजिम को बेदार किया, नमाज नाफिला शुरू कर दी, पहली रकत नमाज पढ़ी है। अब मैं नहीं जानता दुनिया के अंदर क्या आलम हो रहा होगा, लेकिन आसमानों का यकीनन कह सकता हूं कि फरिश्तों की सबों में कोहरा बपा हो रहा होगा। मैं नहीं जानता मौला इमाम हसन की क्या कैफियत होगी, मौला इमाम हुसैन भी उम्मे कुलसूम तीनों अपने घर के अंदर मुकैद हैं। मौला ने नमाज की पहली रकत का सजदा अंजाम दिया, एक जर्ब लगी है, सजदे पहले सजदे में जर्ब लगी लेकिन जर्ब न लग सकी, फिर दूसरा सजदा किया, अब एक शदीद जर्ब लगी है, बस एक निदाए गैबी आई है, तहद्दबत वल्ला अरकानुल हुदा, हिदायत का सुदूद मुनादिब हो गया। मौलाई बाबू सैन घर से बाहर आ गए, मौलाई बाबू हसन घर से बाहर आए, मस्जिद की तरफ लपके देखा तमाम असहाब जमा है, मौला की पेशानी से खून जारी हुआ हुआ है। बस इमाम हुसैन ने अपने जानू पर मौला का सर रखा, इमाम हसन दूसरे असहाब के साथ कातिल को पकड़ने के लिए रवाना हुए। एक मौके पर इमाम अमीरुल मोमिनीन के आंखों पर नींद का गलबा हुआ, कुछ देर के लिए आंखें बंद कर ली, इमाम हुसैन ने बाप की हालत को देखा, आंखों से आंसू जारी हो गए, वो आंसू अमीरुल मोमिनीन के चेहरे पर टपके, आंखें खोल दी, कहा है मेरे लगते जिगर, मेरे हुसैन तू गिरिया ना कर, तू रोता है तो रसूल खुदा रोते। यतीमों का चाहने वाला, वजह आलम الذين ظلموا ايام قلب ينقلبوا। ए पाक परवरदिगार तुझे वास्ता अमीरुल मोमिनीन की अजमत का, ए पाक परवरदिगार इस कलीसी इबादत को कबूल फरमा। ए पाक परवरदिगार तुझे मौला अमीरुल मोमिनीन की नूरानियत का वास्ता, उनकी नूरानियत से हमारे दिलों को मुनव्वर फरमा। ए पाक परवरदिगार तुझे अहले बैत की कुर्बानियों का वास्ता, नस्लन बाद नस्लन हमें और हमारी औलादों को अहले बैत की राह में शहीद होने वालों में करार फरमा। ए पाक परवरदिगार तुझे तेरे बेटे अतार अलैहिस्सलाम की अजमत का वास्ता, उनके चाहने वाले दुनिया में जहां कहीं भी हों, बिलखस मोमिनीन इराक की जान माल इज्जत और आबरू की हिफाजत फरमा। ए परवरदिगार दुश्मनान अहले बैत काबिल इस्लाह ना हो तो नीस तो नाबूद फरमा। ए पाक परवरदिगार तुझे वास्ता अहले बैत अतहार अलैहिस्सलाम के मकाम और मंजिलत का, ए पाक परवरदिगार वक्त के इमाम को हमारे अमाल से राजी और खुशनूद फरमा। ए पाक परवरदिगार तुझे वास्ता मोहम्मद व आले मोहम्मद का, उनके जहूर में ताजील फरमा, हमें और हमारी नस्लों को उनके बेहतरीन आबान व अंसार में करार फरमा।